from Giving Back Studio. This is Giving Back Podcast.
Hello everyone, welcome back to Giving Back Podcast. My name is Sanjeev Laminsane, and if you guys are new to the channel, we do podcasting about engineering and economics. Okay, so aajako podcast ma masanga mero ekjana senior guest hununcha, Tara Sigdel, and I'm very excited for this podcast, and let's hear from Taraji. Taraji, welcome to Giving Back Podcast.
हस् थ्याङ्क यू सञ्जीवजी, एकदमै खुसी लाग्यो. हजुरले असाध्यै शुभ काम गर्नुभएको छ मलाई आज यहाँ आएर बोल्न दिनुभएकोमा. हजुरलाई धेरै धन्यवाद. र यो असाध्यै राम्रो काम कुराकानीहरूलाई अन्य हाम्रो समुदायको व्यक्तिहरूसम्म पुर्याउने काम अति नै राम्रो हो र हजुरलाई धेरै शुभकामना.
थ्याङ्क यू सो मच. फर्स्ट थिङ फर्स्ट, मैले हजुरको एउटा भिडियो देखेको थिएँ धेरै अगाडि, फेसबुकतिरै हो होइन, त्यसमा चाहिँ हजुरले एउटा सेसन गर्नुभएको थियो. त्यसमा चाहिँ नेपाली सेकेन्ड जेनेरेसन नेपालीहरू भाइ बहिनीहरूलाई चाहिँ नेपालीमै प्रोग्रामहरू गर्नको लागि इन्करेज गरिरहनु भएको थियो. मलाई एकदमै कुल लाग्यो र एकदमै इम्प्याक्टफुल प्रोग्राम पनि लागेको थियो. लेट्स स्टार्ट विथ द्याट इन्सिडेन्ट एन्ड द्याट इभेन्ट.
हजुर, हामीले यो चाहिँ खालि गिभिङ ब्याक हजुरको पडकास्टको जुन सोको टाइटल छ त्यही नै हो.
हजुर,
अब अहिले केही वर्ष यता, केही दशक यता नै भन्दा हुन्छ, नेपालीहरूको अमेरिकामा बसाइ उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ र हाम्रा केटाकेटीहरू कतिपय सानो उमेरमा आएर यहाँ हुर्कने, कतिपय यहीँ जन्मने हुँदाखेरि उनीहरूलाई हाम्रो भाषा हाम्रो संस्कृतिसँग कसरी परिचय गराउने, उनीहरूलाई त्यसमा कसरी जोड्ने भन्ने अभियान हामी सान फ्रान्सिस्को बे एरियामा बस्ने नेपाली यहाँ केही सङ्घ संस्थाहरू पनि हुनुहुन्छ, केही व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरूले नेपाली भाषा कक्षा भनेर त्यो अभियानलाई सञ्चालन गरिराख्नु भएको छ. म त्यसमा एउटा सहयोगीको रूपमा म त्यसमा सहभागी भएको थिएँ र हामीले बरु हजुरले यो प्रसङ्ग ल्याइहाल्नुभयो. मैले एक वर्ष एनआरएनए एनसिसियुएसए को साइन्स टेक्नोलोजी एन्ड इनोभेसन कमिटीको चेयर भएर मैले काम गर्दै गर्दाखेरि हाम्रो त्यो कमिटीको अन्य साथीहरूसँग मिलेर हामीले अमेरिकामा बस्ने नेपाली परिवारका विद्यार्थीहरूलाई ड्रिम बिग च्यालेन्ज भनेर त्यो उहाँहरूसँग इनोभेटिभ आइडिया बिजनेस आइडियाहरूलाई कसरी स्टिमुलेट गर्ने भनेर त्यो कार्यक्रम हामीले गरेको थियौँ. त्यो पनि मैले यसमा मेन्सन गर्न खोजेँ. यो चाहिँ यसको इन्टेन्ट चाहिँ खालि गिभिङ ब्याक मात्रै हो सञ्जीवजी.
नाइस. मैले चाहिँ यो स्टार्टमै किन गर्न खोजेको भने म चाहिँ यो प्रोग्रामबाट एकदम इम्प्रेस भएको थिएँ है. अनि मेरो पनि साना भाइ नानीहरू भान्जा भान्जीहरू यतै हुनुहुन्छ, अनि उहाँहरूको लागि चाहिँ नेपाली सिकाउनुको लागि अलिक गाह्रो भइरहेको थियो. तर यस्तो प्रोग्रामहरूले चाहिँ मलाई चाहिँ एकदमै इम्प्रेस पारेको थियो. सो आई जस्ट वान्टेड टु ब्रिङ इट अप फ्रन्ट सो द्याट वी हेभ अ यु नो एउटा फर्स्ट इम्प्रेसनको इन्सिडेन्ट रिकल मात्र गर्न खोजेको. एनिवेज, अनि हजुरलाई धेरैले त अलरेडी चिन्नुहुन्छ होइन, धेरै एक्टिभिटी सोसल वर्कदेखि एकाडेमिक रिसर्च धेरैमा इन्भल्भ हुनुहुन्छ. तर एकदमै पहिलोचोटि देखिरहनु भएको भेटिरहनु भएको अडियन्सहरूको लागि चाहिँ हजुरले आफूले आफूलाई कसरी इन्ट्रोड्युस गराउन चाहनुहुन्छ?
हस्, थ्याङ्क यू सञ्जीवजी. मेरो नाम अघि हजुरले उल्लेख गर्नुभयो, तारा सिग्देल हो. म ओरिजिनल्ली पोखराको बासिन्दा, त्यहीँ जन्मेँ, त्यहीँ हुर्केँ. मेरो प्रारम्भिक स्कुलिङ र कलेज एजुकेसन मैले पोखरामै गरेको हो. बिएससीसम्मको अध्ययन पोखरामा पिएन क्याम्पसमा सकेपछि केमिस्ट्रीमा मास्टर्स गर्ने भनेर, त्यो बेलामा केमिस्ट्री मास्टर्स खालि काठमाडौँ किर्तिपुरमा मात्रै उपलब्ध थियो. काठमाडौँ आएँ, आएर मास्टर्स इन केमिस्ट्री गरेँ, सकेँ मैले. त्यहाँ सकिसकेपछि त्रिचन्द्रमा केही समय, छोटो समय मैले त्रिचन्द्रमा पढाएँ र पाँच वर्ष बुढालीकण्ठ स्कुलमा केमिस्ट्री ओ लेभल ए लेभल केही स्कुलका विद्यार्थीहरूलाई पनि केमिस्ट्री पढाइसकेपछि अझै पढ्नुपर्छ, पढ्न त अझै बाँकी नै छ जस्तो हुटुटी भयो. र विशेष गरेर रिसर्चमा मैले मेरो मास्टर्सको सिलसिलामा केही रिसर्च गर्ने मौका पाएको थिएँ, अवसर पाएको थिएँ। त्यसले त्यो हुटुटीले गर्दाखेरि म सन् 2000 अमेरिकामा बायोकेमिस्ट्रीमा पिएचडी गर्ने भनेर आएँ। आएर मैले आफ्नो अध्ययन पुरा गरेँ। गरिसकेपछि मेरो त्यो पिएचडी पछिको पोस्ट डक्टरल ट्रेनिङ को लागि म ओहायोबाट क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीमा म मुभ गरेँ। त्यहाँ किडनी ट्रान्सप्लान्ट सम्बन्धी रिसर्चमा 6 काम गरिसकेपछि अहिले युनिभर्सिटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्कोमा सर्जरी डिपार्टमेन्टमा, म आफू चाहिँ सर्जन होइन, म आफू मेडिकल डक्टर होइन, तर हामी किडनी र किडनी ट्रान्सप्लान्टेसनमा रिसर्च गर्ने फ्याकल्टीको रूपमा म अहिले त्यहाँ काम गर्दैछु। म सान फ्रान्सिस्को बे एरियामा मेरो परिवारसँग बस्छु। मैले अहिले सन्दीपजी
एकदमै इम्प्रेसिभ, हजुरको एकदमै डाइभर्स एक्सपिरियन्स छ नेपालमा पनि यहाँ पनि है, साथै इन्ट्रेस्टिङ प्रोफेसनल ब्याकग्राउन्ड छ हजुरको। र यसमा बायोमेडिकल एन्ड बायोकेमिस्ट्री फिल्डमा चाहिँ आउनुभन्दा अगाडि हजुरलाई चाहिँ यो फिल्डको बारेमा के थियो, के थाहा थियो र यस योसँग अलि एट्र्याक्ट हुनुभयो र यहाँ आएर अथवा यो फिल्डमा अलिकति भनौँ न अलिकति होइन धेरै नै इन्भल्भ भइसकेपछि अहिले चाहिँ आफूले कसरी रिफ्लेक्ट गर्न चाहनुहुन्छ यो फिल्डलाई इन अ वे कि अब भनौँ यो अडियन्स, यो पडकास्टको अडियन्सहरू चाहिँ यङ पपुलेसन हुनुहुन्छ, उहाँहरूले आफ्नो करियरको सुरुवात, पढाइको सुरुवात भर्खर भर्खर गर्दै हुनुहुन्छ होइन, उहाँहरूको लागि पनि एउटा इन्साइट होस् भनेर मैले यो प्रश्न राखेँ उसलाई।
एकदमै यो मानव सभ्यतामा हामी अहिले जुन समयमा बाँच्दैछौँ नि सञ्जीवजी, यो मलाई हुन त समय सधैँ परिवर्तन हुन्छ, सायद सबै जेनेरेसनले त्यो भन्ने मौका पाउनुहुन्छ होला, तर म आफूलाई ट्रुली वाटरसेड मोमेन्टमा बाँचेको पुस्ता भनेर भन्छु। त्यो इन्फ्लेक्सन पोइन्ट भन्छौँ हामी, एउटा ट्रेन्डबाट अर्को ट्रेन्डमा जाने। किनभने मैले जुन बेलामा बिएससी पढ्दै थिएँ, एमएससी पढ्दै थिएँ, त्यो बेलामा इन्टरनेट भनेको भर्खरै यता अमेरिका युरोपतिर मात्रै थियो होला, नेपालमा इन्टरनेट पनि थिएन। त्यो अमेरिकाको युनिभर्सिटीको प्रोफेसरहरूसँग, त्यहाँको एडमिसन कमिटीसँग कम्युनिकेसन गर्ने भनेको कुरा मैले अमेरिकाको युएस इन्फर्मेसन सेन्टर काठमाडौँमा गएर एउटा युनिभर्सिटीको नाम, तिनीहरूको एड्रेस लिएर चिठी लेखेर पठाउँदाखेरि मेरो चिठीको रेस्पोन्स आउन 2 लाग्थ्यो। मैले पठाएको, मैले कुनै क्वेसनहरू सोधेर पठाएँ भने त्यो 2 लाग्थ्यो। र त्यसमा हाम्रो ट्राजेक्टोरी के थियो भन्दाखेरि, मैले जब बिएससीबाट एमएससी पढ्ने निर्णय गरेँ, त्यो बेलामा मेरो एउटै मात्रै त्यसको गोल भनेको क्याम्पसमा पढाउने नै थियो, त्योभन्दा अर्को विकल्पहरू थिएन। मैले हजुरले सोधिहाल्नुभयो किन कसरी केमिस्ट्री, किन बायोकेमिस्ट्री, किन पिएचडी भन्दै गर्दाखेरि मैले यो ब्याकग्राउन्ड किन दिनु आवश्यक मान्छु भने, एउटा त रिसर्च एक्सपोजर। मलाई मास्टर्सको थेसिस गर्दाखेरि डक्टर विश्वनाथ अग्रवाल प्रोफेसर हुनुहुन्थ्यो, जसको अन्डरमा मैले मास्टर्स थेसिस गरेँ। उहाँको एउटा रिसर्च ल्याबोरेटरी थियो काठमाडौँमा, रिसर्च ल्याबोरेटरी फर बायोटेक्नोलोजी एन्ड बायोकेमिस्ट्री भनेर आर ल्याब भनेर भन्थ्यौँ हामी। त्यहाँ टिस्यु कल्चरहरू अनि एलिमेन्टल एनालिसिसहरू जुन बेलामा नेपालमा त्यो काम गर्न उहाँको ल्याबमा मात्रै सम्भव थियो, त्यो उहाँ अमेरिकामा आएर अध्ययन र तालिम लिएर जानुभएको हुनाले त्यो अनुसन्धानलाई त्यहाँ सम्भव बनाउनु भएको थियो। त्यो अवसर मैले पाएँ र त्यो त्यो जुन एक्सपोजर मेरो लागि भयो त्यसले, ए रिसर्च भनेको त एक्साइटिङ कुरा हो है, रिसर्च भनेको त दिस इज रियली कुल, दिस इज डिफरेन्ट फ्रम जस्ट गोइङ एन्ड रिडिङ योर टेक्स्ट बुक एन्ड टेकिङ योर एक्जाम। त्यो जुन एक्सपोजर मेरो लागि भयो त्यसले म भित्र रिसर्च गर्नुपर्छ, इट इज एक्साइटिङ। र अर्को कुरा, अघि मैले वाटरसेड मोमेन्टको कुरा गरेँ, अघि मैले इन्फ्लेक्सन पोइन्टको कुरा गरेँ सञ्जीवजी, सन् 2000 संसारमा एउटा बायो मेडिकल फिल्डमा एउटा ठुलो इभेन्ट भयो। त्यो इभेन्ट भनेको ह्युमन जिनोम भनेर हामीभित्र भएका जिनहरूको चाहिँ म्याप पब्लिस भयो कि 2000। जुन बेलामा म यता अमेरिका पढ्न आउने भन्ने मेरो म तयारी गर्दै थिएँ, जुन बेलामा म यहाँ ग्रेजुएट स्टुडेन्ट भएर आएँ, त्यो बेलामा ग्लोबल्ली वर्ल्डले बायोमेडिकल फिल्डमा एउटा छलाङ मारेको थियो। त्यसले के गर्यो भने हामीले सयौँ वर्षसम्म थाहा पाउन खोजेको तर थाहा नपाएको कुराहरू एकैचोटि एक्सपोजर गरिदियो. त्यसले यति धेरै इन्फर्मेसनहरूको बाढी ल्याइदियो कि अनि त्यसमा सोध्ने क्वेसनहरू, त्यसमा पढ्ने कुराहरू, बुझ्ने कुराहरू धेरै भए. त्यसले गर्दाखेरि म अहिले जुन फिल्डमा छु, म जुन काम गर्दैछु, त्यो ठाउँमा म धेरै नै ह्याप्पी छु, धेरै नै एक्साइटेड छु. र यङ्गर जेनेरेसनको लागि झन् यो एक्साइटिङ मोमेन्ट किन पनि छ भने, अब म हजुरलाई अर्को कुरा भन्छु, यसलाई केले एड गरेको छ भने, हाम्रो जुन यो कम्प्युटेसनल साइन्समा जुन एउटा एक्सपोनेन्सियल ग्रोथ भएको छ नि, आर्टिफिसियल इन्टेलिजेन्स, कम्प्युटिङ, यो डेटा कम्प्युटिङ एबिलिटीहरू, त्यसले गर्दाखेरि हामीलाई आजभन्दा भोलि, भोलिभन्दा पर्सि झनै पावरफुल, झनै पावरफुल बनाएको छ. हामी आजभन्दा दुई चार वर्ष अगाडि 2 महिना लाग्ने काम हामी 2 घन्टामा गर्न सक्ने भएका छौँ. त्यसले पनि यो चाहिँ एउटा गोल्डन एज नै हो बायोमेडिकल रिसर्चको लागि, र त्यही कारणले म यो फिल्डमा छु.
भेरी कुल. हजुरको गुगल स्कलर प्रोफाइलमा हेर्दा थाहा हुन्छ कतिको, भनौँ न, साइन्टिफिक कम्युनिटीमा कतिको कन्ट्रिब्युट गर्नुभएको छ, एक्टिभ हुनुहुन्छ, र साइटेसनहरू पनि एकदम इम्प्रेसिभ छ. पेपर, रिसर्च पेपर स्पेसली होइन, रिसर्च पेपर भनेको पनि के हो, प्लस कसरी पब्लिस गर्ने भनेर थोरै इन्ट्रोड्युस गराइदिनुहुन्छ.
हस्, किनभने हजुरको अडियन्स पक्कै पनि डाइभर्स फिल्डबाट हुनुहुन्छ. मैले कुरा गर्दाखेरि एउटा कुरा के ग्रान्टेड लिनु हुँदैन भने, मैले बोलेको कुरा सबैको लागि उत्तिकै फमिलियर छ भनेर बुझ्नु मैले मान्नु हुँदैन. रिसर्च पेपर भनेको हजुरले कुनै पनि समस्यामा पहिला प्रश्न सोध्नुहुन्छ, यो कुरा किन भइराखेको छ, र यो उत्तर पत्ता लगाउनको लागि मेरो हाइपोथेसिस के हो, अथवा के कुराहरू मैले त्यसलाई अस्युम गर्छु, र त्यसलाई टेस्ट गरिसकेपछि मैले एक्सपेरिमेन्टहरू गर्ने हो कि, डेटा एनालिसिसहरू गर्ने हो कि, अथवा सर्वे गर्ने हो कि, किनभने अलिकति बाहिर सोसल साइन्सहरूमा जाँदाखेरि हामी सर्वेहरू गर्छौँ, डेटाहरू कलेक्ट गर्छौँ, त्यो डेटालाई एकै ठाउँमा राखेर एनालिसिस गरिसकेपछि आफूले सोधेको क्वेसनको जवाब पाइयो भने त्यो जवाफलाई डकुमेन्टेसन गरेर, अनि आफूले पाएको डेटाहरूलाई रिजल्टको रूपमा चार्ट हुन्छ कि, टेबल हुन्छ कि, कार्टुन हुन्छ कि, अब विभिन्न ग्राफिकल फर्ममा, हामीले जब सबै कुराहरूलाई एक ठाउँमा राख्छौँ त्यसलाई हामी म्यानुस्क्रिप्ट भनेर भन्छौँ. त्यो स्टडी किन गरिएको थियो, त्यो स्टडी कसरी गरिएको थियो, त्यसबाट के कुराहरू आउटकमहरू भए, र त्यसको कन्क्लुजन के हो, कसरी इन्टरप्रेट गर्ने त, मैले हाउ डज इट रियली कन्ट्रिब्युट टु द फिल्ड भन्ने कुराहरूलाई एकमुष्ट एउटा प्याकेजमा राखिसकेपछि त्यो म्यानुस्क्रिप्ट हुन्छ. त्यसलाई पियर रिभ्यू प्रोसेस भन्छौँ हामी. जर्नलहरू, जुन साइन्टिफिक जर्नलहरू अथवा प्रोफेसनल जर्नलहरू हुन्छन्, त्यो जर्नलहरूमा सब्मिट गरिसकेपछि आफ्नै फिल्डको एक्सपर्टहरूले त्यो कतिको अथेन्टिक छ त, इज इट रियली गुड द्याट अथर्स आर क्लेमिङ इट इज गुड भन्ने कुरा उहाँहरूले जज गर्नुहुन्छ, क्रिटिकल्ली जज गर्नुहुन्छ. र उहाँहरूले चाहिँ फेरि त्यो चाहिँ अलिकति इटरेटिभ प्रोसेस हुन्छ, ब्याक एन्ड फोर्थ हुन्छ. ब्याक एन्ड फोर्थ भइसकेपछि फाइनल यदि उहाँहरू कन्भिन्स हुनुभयो भने त्यो पेपर पब्लिकेसनको लागि एक्सेप्ट हुन्छ, अनि त्यो पेपर जर्नलमा पब्लिस हुन्छ. त्यो चाहिँ भयो हा द लाइफ अफ अ रिसर्च पेपर कसरी इनिसिएट हुन्छ, त्यसको जर्मिनेट कहाँ हुन्छ, र हामीले जुन जर्नलमा रिसर्च पेपर भनेर देख्छौँ त्यो चाहिँ त्यसरी आउँछ भन्ने कुरा मैले भने. मैले हजुरको क्वेसनलाई सही उत्तर, सही रूपमा उत्तर दिएँ कि हजुरको एउटा अर्को कुरा पनि थियो?
होइन, यो नै हो, एउटा लाइफ साइकल नै हो होइन. अब अर्को चाहिँ यसमा फलोअप चाहिँ कस्तो भने, युएस इन्स्टिट्युसन अथवा विदेशमा पढ्नुहुने हाम्रो कम्युनिटीको मानिसहरू, उहाँहरूलाई चाहिँ अलिकति एक्सपोज हुनसक्छ यो विषयमा. तर लेट्स से अहिले नेपालमा चाहिँ त्यस्तो अलिकति फेसिलिटेट गर्ने टाइपको, अलिकति भनौँ न एक्टिभली इन्करेज गर्ने टाइपको इन्भाइरोमेन्ट चाहिँ अलिक सेट भइसकेको छैन मेरो अन्डरस्ट्यान्डिङमा. चाहिँ उहाँहरूको लागि चाहिँ आई थिङ्क इन्डिपेन्डेन्ट रिसर्च गरेर र इन्डिपेन्डेन्ट पब्लिस पनि गर्न सकिन्छ होला. यसको विषयमा चाहिँ हजुरले केही आइडिया छ, इन्डिपेन्डेन्ट रिसर्च एन्ड इन्डिपेन्डेन्ट पब्लिकेसनको बारेमा?
हजुर, अब यो रिसर्च भनेको इन्डिपेन्डेन्टली जस्ट सिङ्गल पर्सनले गर्नलाई, अब विशेष गरेर म साइन्सको फिल्डको व्यक्ति भएको हुनाले, त्यो त्यो चाहिँ अलिक कठिनै हुन्छ। यसमा एटलिस्ट पनि दुईवटा कम्पोनेन्टहरू आवश्यक हुन्छन्, एउटा मेन्टोर र एउटा मेन्टी। अनि रिसर्च पेपरमा त्यो हजुरले कहाँ देख्नुहुन्छ भने फर्स्ट अथर एन्ड सिनियर अथर। फर्स्ट अथरले मेजोरिटी अफ काम गर्नुहुन्छ, सिनियर अथरले गाइडेन्स गर्नुहुन्छ अघि। अब नेपालमा हामी म चाहिँ आजकल कम्प्लेनिङ मोडमा छैन, किनभने वी हेभ टु एक्सेप्ट वी आर फार बिहाइन्ड इन सो मेनी थिङ्स, रिसर्च मात्रै होइन। र अलिकति स्याडनेस चाहिँ कहाँ आउँछ भने हाम्रा युनिभर्सिटीहरू अझै पनि उहाँहरूले यो आँखा खुलेको जस्तो गरेर व्यवहार गरिराख्नु भएको छैन। हाम्रो अहिले नयाँ जेनेरेसनको केही साथीहरू म नेपालमै जान्छु भनेर उहाँहरूले नेपालमा गएर यो कुराहरूलाई सुरु चाहिँ गर्नुभएको छ, एकदमै इन्करेजिङ छ त्यो कुरा। र नेपालको स्टुडेन्टहरूमा भोक त एकदमै छ, हङ्गर यति धेरै छ। मैले हरेक पटक म नेपाल जाँदाखेरि यहाँबाट पनि हामीले केही मेन्टोरिङ एफर्टहरू गरेका छौँ, त्यहाँको स्टुडेन्टहरूको हङ्गर, त्यहाँको स्टुडेन्टहरूको इगरनेस टु डु सम रिसर्च इज रियली रियली इम्प्रेसिभ। अब हजुरको क्वेसनमा आउनु पर्दाखेरि कसरी हामीले नेपालमा यो काम सुरु गर्न सक्छौँ, सुरु गर्ने कुरा मात्रै गर्दैछु मैले अघि। यदि मास्टर्सको स्टुडेन्टहरू हुनुहुन्छ भने अब स्टुडेन्ट त हुनैपर्छ। अब ब्याचलर्समा ब्याचलर्स लेभलमा रिसर्च गर्ने भनेको कुरा चाहिँ त्यो एकदम सामान्य ट्रेनिङ मात्रै हो, सिरियस रिसर्च गर्ने टाइम पनि हुँदैन, ब्यान्डविथ पनि हुँदैन। रिसर्च गर्ने भनेको कि त मास्टर्स मोस्टली पिएचडी हो, पिएचडी स्टुडेन्टहरूले हो। उहाँहरूले मेन्टोर खोज्ने, एउटा टपिक खोज्ने, आफ्नो प्यासनको टपिक खोज्ने र त्यो टपिकमा आफ्नो मेन्टोरसँग डिस्कस गरेर रिसर्च क्वेसनहरू लिएर आएर डेटाहरू कलेक्ट गर्ने र त्यसलाई पब्लिस गर्ने, त्यही नै हो त्यो प्रोसेस चाहिँ, त्यही नै हो। अब त्योलाई कति इन्टेन्स बनाउने, साइन्स अथवा नेचरमा पब्लिस गर्ने रिसर्च हुन्छ कि अथवा एउटा सामान्य पियर रिभ्युड जर्नलमा पब्लिस गर्ने रिसर्च हुन्छ कि भन्ने कुरो, त्यो काम कति डिपमा गइयो, कति एक्सटेन्सिभली गरियो भन्ने कुरामा भर पर्छ। तर नेपालमा गर्न सम्भव छ त भन्दा त एब्सोल्युटली छ। त्यो चाहिँ जो स्टुडेन्टहरू अहिले मास्टर्स अथवा पिएचडी गर्दै हुनुहुन्छ उहाँहरूमा भर पर्ने हो जस्तो लाग्छ मलाई। र कुनै तरिकाले उहाँहरूसँग केही प्रश्नहरू छन् भने उहाँहरूले मलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। यदि हजुरले यो पडकास्टमा मेरो इमेल राखिदिनु भयो भने आई विल बी मोर देन ह्याप्पी टु पर्सनल्ली कम्युनिकेट विथ देम टु प्रोभाइड सम गाइडेन्स एन्ड सपोर्ट।
डेफिनेटली हामी डिस्क्रिप्सनमा राखिदिनेछौँ हजुरको लिङ्कडिन, अरू प्रोफाइलहरू प्लस इमेल पनि। यसमा अर्को पनि एउटा क्वेसन चाहिँ, एकाडेमिक इन्स्टिट्युसनसँग एफिलिएटेड हुनै पर्छ कि त्यसको क्रेडिबिलिटी अलिक कम हुन्छ? हामी चाहिँ भनौँ न कुनै वेबाट इन्स्टिट्युसन एकाडेमिक भनौँ न जस्तै युनिभर्सिटीहरूबाट नगरिकन, किनकि आइएम ट्राइङ टु रिड्युस द फ्रिक्सन के हुन्छ नि, एटलिस्ट फर्स्ट टाइम चाहिँ एकदमै अलिकति बढी ब्यारियर टु इन्ट्री अलिकति लो नै होस् होइन, उहाँले पनि के रे चाहिँ रहेछ त हामी पनि गरौँ, किनकि हामी धेरै स्टोरीहरू मात्र सुन्छौँ जस्तो लाइक भनौँ अब नोबेल प्राइजहरूको बारेमा त वाउ के होला जस्तो हुन्छ, तर एसेन्सियली इट इज जस्ट अ रिसर्च पेपर पब्लिस अनि त्यो चाहिँ एउटा इम्प्याक्टफुल छ भनेर एउटा कम्युनिटीले भन्नुभएपछि त्यो फर्म लेख्ने हो होइन। सो ब्यारियर टु इन्ट्री लो गर्नको लागि चाहिँ अरू कुनै कुनै वेबाट चाहिँ हामी इन्करेज गर्न सक्छौँ होला?
एकदमै एकदमै सक्छौँ। हामीले मेनुस्क्रिप्ट सब्मिट गर्दाखेरि अब नेम एन्ड एफिलिएसन भनेर भन्छ होइन, अब हामी युनिभर्सिटी सेटिङमा मैले कन्भेन्सनल वेमा भने सञ्जीवजी, तर एक्सेप्सन केसहरू असम्भव छ त छैन, असम्भव भन्ने कुरा केही पनि त्यो एब्सोल्युटली इम्पोसिबल भन्ने कुरा हुँदै हुँदैन। मैले युनिभर्सिटी अथवा कुनै रिसर्च इन्स्टिट्युसन भनेको कारण के हो भने विशेष गरेर साइन्समा कि मैले यो कुरा भन्नै पर्ने हुन्छ, हाम्रो एक्सपेरिमेन्टहरू महँगो हुन्छ, फन्डिङ सोर्स हजुरले कहाँबाट ल्याउनुहुन्छ होइन, त्यो प्र्याक्टिकल डिफिकल्टी हो। र भोलि गएर अब एउटा यस्तो इनोभेसन हजुरले गर्नुभयो कि द्याट इज माइन्ड ब्लोइङ भन्यो भनेदेखि त हजुर युनिभर्सिटीमा नभए पनि, हजुरको कुनै मेन्टोर नभए पनि, इफ यु सब्मिट इट टु अ जर्नल, अब कतिपयले त डिसमिस गर्छन्, हो दिस इज जस्ट अ सिङ्गल पर्सन, हाउ क्यान दिस ह्यापन भनेर अलिकति डिसमिस गर्ने, डिसमिसिभ त त्यो जहाँ पनि छ हजुरलाई मैले भन्नुपर्छ। एकदम ठुलो ठुलो डिस्कभरीहरू मैले प्रोफेसरहरूको कुराहरू सुन्दाखेरि उहाँहरूले के भन्नुहुन्छ भने अहिले द्याट दोज डिस्कभरिज ह्याभ आर कन्सिडर्ड एज ल्यान्डमार्क डिस्कभरिज, तर उहाँहरूसँगै कुरा सुन्दाखेरि मैले जुन बेलामा यो पेपर सब पब्लिस गर्नलाई सब्मिट गरेँ, 50 चोटि रिजेक्ट भएर मैले नो नेम जर्नलमा पब्लिस गरेँ भन्नुहुन्छ कि, त्यसो यो बायसनेस चाहिँ छ सञ्जीवजी, त्यो डिफिकल्टी चाहिँ तर इम्पोसिबल चाहिँ छैन। त्यसको मतलब हजुरले भन्नुभयो लो फ्रिक्सनमा यदि आफूसँग एकदमै ब्रिलियन्ट आइडिया छ भने त्यो आइडियालाई इम्प्लिमेन्ट गरेर डेटा त चाहियो, त्यो आइडिया मात्रै पब्लिस हुँदैन फेरि, यो मसँग यो इनोभेटिभ आइडिया छ भनेर त्यो जर्नलमा पब्लिस, त्यसमा मैले अघि भनिहालेँ एक्सपेरिमेन्ट गर्नुपर्छ अथवा केही कुरा टेस्ट गरेर रिजल्ट आउनुपर्छ त्यो रिजल्टलाई पब्लिस गर्नु, तर इम्पोसिबल चाहिँ छैन
छैन। ट्रु, एकदमै इन्करेजिङ, भेरी नाइस। अनि ग्रेजुएट स्कुल एप्लिकेसन चाहिँ अलिक युनिक छ, अन्डर ग्रेड भन्दा अलिक डिफ्रेन्ट छ, स्पेसली युएसमा, र एक्साइटिङ पनि छ एट द सेम टाइम होइन, किनकि त्योसँग आउने अरू ग्रोथ अपर्च्युनिटिजहरू, करियर अपर्च्युनिटिजहरू, एक्सपोजरहरू चाहिँ इन्ट्रेस्टिङ छ। नेपालमै हुनुहुने स्टुडेन्टहरू अथवा जो कोही जो ग्रेजुएट स्टडी अथवा मास्टर्सको लागि अथवा पिएचडी अथवा पोस्ट डक जेको लागि पनि आउन चाहनुहुन्छ भने उहाँहरूको लागि सजेसन के हुन्छ, हाउ क्यान दे प्रिपेयर देमसेल्भ्स?
हजुर, दुई तिनवटा कुरा। यो हुन त कस्तो हुन्छ सञ्जीवजी, एकजना मान्छेले कुनै पनि पर्सपेक्टिभ दिँदाखेरि कहिलेकाहीँ म के भन्छु भने यो अन्धाहरूले हात्ती छोएको जस्तो हुन्छ, किनभने मैले जुन कुरा देखेँ, मैले जुन कुरा फिल गरेँ अथवा जुन कुरा पढेँ त्यो मात्रै कम्प्लिट पिक्चर नहुनसक्छ होइन, तर म प्रयास चाहिँ गर्छु है, म त्यही बाटो हिँडेको भएको हुनाले। अब अन्डर ग्रेजुएट होस् अथवा ग्रेजुएट होस्, एउटा कुरा त म चाहिँ विदेशमा गएर होमसिक नभइकन म बाँच्न सक्छु भन्ने एउटा त्यो चाहिँ सबैमा कमिटमेन्ट र चाहिँ त्यो फिलिङ हुनुपर्छ। मैले कतिपय पिएचडी गर्न आएको साथीहरू होमसिक भएर उहाँहरूले राम्रो गर्न नसक्नु भएर फर्किनु भएको केसहरू पनि देखेको छु, त्यो चाहिँ एकदम बेसिक कुरा भयो। अनि अर्को कुरा चाहिँ हजुरको रेफरेन्सहरू, आफूलाई पढाएको प्रोफेसरहरूले कस्तो रेकमेन्डेसन लेखिदिनुपर्छ भने दिस पर्सन आई हेभ टट हन्ड्रेड्स एन्ड थाउजन्ड्स अफ स्टुडेन्ट्स इन माई करियर एन्ड दिस पर्सन हि अर सी ऱ्याङ्क्स टप 1 or 2% भन्ने खालको त्यो स्टेटमेन्ट आउनुपर्छ, किनभने ग्रेड त सबै एप्लिकेन्टहरूको हुन्छ, मैले देयर सुड बी समथिङ द्याट इज स्ट्यान्डिङ द्याट पर्सन, लाइक द्याट पर्सन स्ट्यान्ड आउट हुने खालको ट्रेटहरू देखिनुपर्छ, त्यो चाहिँ रेफरेन्सबाट आउँछ। हुन त अब नेपालको प्रोफेसरहरूमा अझै पनि यहाँ युएसको प्रोफेसरहरूको जस्तो त्यो इन्टिग्रिटी, त्यो उहाँहरूले जुन आफैले पठाउनुहुन्छ त्यो छैन, तैपनि रेफरेन्स लेटर म्याटर्स अ लट। अनि अब ग्रेजुएट स्कुलको कुरा गर्नुपर्दाखेरि यदि रिसर्चको लागि आउँदै हुनुहुन्छ भने, किनभने अब ग्रेजुएट स्कुल त आइटीमा पनि हुन्छ, बिजनेसमा पनि हुन्छ, अरू सोसल साइन्सेसहरूमा पनि हुन्छ, तर म किन आउँदैछु भन्ने कुरा त्यो प्यासन चाहिँ हुनुपर्छ। म चाहिँ अमेरिका गइहालौँ, पहिला चाहिँ अमेरिका चाहिँ अब एनतेना गरेर चाहिँ इनरोलमेन्ट भएर गइहालौँ, त्यसपछि यहाँ आएर गरौँला भन्ने कुरा चाहिँ अब आई डोन्ट नो, मेबी 98% अफ द टाइम्स इट डज नट वर्क, मेबी देयर आर सम एक्सेप्सनल केसेस, तर त्यो हुनाले त्यो जेन्युइन प्यासन छ, राम्रो राम्रो रेफरेन्स लेटरहरू ल्याउन सकिन्छ। म चाहिँ आई क्यान एब्सोल्युटली सर्भाइभ इन आउटसाइड माई फ्यामिली, माई कन्ट्री, होम कन्ट्री भन्ने खालको कन्फिडेन्स छ, र मेरो चाहिँ प्राइमरी प्यासन चाहिँ स्टडी र रिसर्च हो भन्ने कुरा छ भने उहाँहरूले चाहिँ आउन सक्नुहुन्छ। मैले यो जिआरई र टोफलको बारेमा धेरै कुरा गरिनँ किनभने त्यो त बेसिक नै भइहाल्यो। र अर्को कुरा, यिनीहरूले म आफै पनि त्यही बाटो हिँडेको र यहाँ आएर धेरै ग्रेजुएट स्टुडेन्ट, मेरो आफ्नो प्रोफेसर नै ग्रेजुएट एडमिसनको कोअर्डिनेटर हुनुहुन्थ्यो, मैले क्लोजली हेर्ने मौका पनि पाएको छु, त्यसमा उनीहरूले हेर्ने भनेको अलिकति रिसर्च ब्याकग्राउन्ड छ, रिसर्च माइन्डसेट, त्यो पर्सनल स्टेटमेन्ट हुन्छ नि त्यसमा रिसर्चको त्यो फ्लेभर अलिकति छ भने इट हेल्प्स अ लट। अघि हामीले मेन्युस्क्रिप्टको कुरा गऱ्यौँ, अझ पब्लिकेसनको कुरा, को अथरै भए पनि कहीँ कहीँ पब्लिकेसनमा जोडिएको छ भने द्याट म्याटर्स अ लट।
इन्ट्रेस्टिङ। लास्ट विक मात्र हजुरले एउटा प्रोग्राम गर्नुभएको थियो, इभेन्ट, अनलाइन इभेन्ट गर्नुभएको थियो, त्यसमा चाहिँ डिफ्रेन्ट स्कुलको प्रिन्सिपलहरू भनौँ न स्टेक होल्डरसँग एउटा डिस्कसन गर्नुभएको थियो टिचिङ एन्ड लर्निङ प्र्याक्टिस इन नेपाल र हामी कसरी इम्प्रुभ गर्न सक्छौँ भन्ने थिममा। रिसर्च ओरिएन्टेड माइन्डसेट डेभलप गर्नुको लागि स्पेसली नेपाली कम्युनिटी इभन विदेशमा हुनुहुन्छ जहाँसुकै हुनुहुन्छ तर हामी चाहिँ एउटा बच्चादेखि नै कसरी ट्रेन भयौँ भनेदेखि पढ्ने भनेर चाहिँ एक्जामको लागि मात्र रहेछ होइन अनि एउटा सर्टिफिकेटको लागि सोसियल भ्यालिडेसनको लागि मात्रै हो टाइपको एउटा कल्चर चाहिँ इन्ग्रेभ भयो माइन्डमा तर मैले पनि एकदमै पछि आएर के फिल भयो भने त के फिल भयो भने रिसर्च ओरिएन्टेड लर्निङ चाहिँ एकदमै इन्ट्रेस्टिङ हुन्छ फन पनि हुन्छ भन्ने मलाई पनि आफ्नो पर्सनल रियलाइजेसन हो हजुरलाई चाहिँ के लाग्छ कसरी चाहिँ हामीले यो कल्चरलाई एडप्ट गर्न सक्छौँ र यसलाई चाहिँ ग्रो गर्न सक्छौँ एज अ हुन्छ नि होल नेपाली डायस्पोरामा नि
यो चाहिँ मिलियन डलर क्वेसन हो र यही क्वेसनमा मात्रै हामी एक घन्टा एकदम डिपली कन्भर्सेसन गर्न सक्छौँ सञ्जीवजी हजुरले यसलाई टच गरिहाल्नुभयो थ्याङ्क यू यो चाहिँ एकदम मेरो मुटुको नजिकै भएको विषय हो इट स्टिल हर्ट्स आजको मितिमा हजुर र म यहाँ यसरी बोल्दै गर्दाखेरि आज नेपालमा 10+2 गरेको बच्चा 10+2 पास गरिसकेपछि झोला बोकेर दिल्लीतिर लाग्छ इट्स अ रियालिटी हगि इट्स अ रियालिटी हामी 12 कक्षासम्मको एजुकेसन दिन्छौँ र त्यो 12 कक्षासम्मको एजुकेसनमा हामी के कुरा ट्रेन गर्न सक्दैनौँ भने तिमीले दिनको 50 रुपियाँ 100 रुपियाँ तिमीले नेपालमै पनि केही गरेर कमाउन सक्छौ है अथवा स्वाभिमानी तरिकाले आफ्नै घरमा आफ्नै समाजमा बसेर पनि केही गर्न सकिन्छ भन्ने कुरा हामीले त्यो इन्स्टिलै गर्दैनौँ त्यो चासो न त सरकारलाई छ न त त्यो हेड सरहरूलाई छ न त त्यहाँको पढाउने टिचरहरूलाई नै छ पेरेन्ट्सहरूलाई चाहिँ हामी अब अहिले चाहिँ हामी उहाँहरूलाई चाहिँ एक्सक्युज गर्छौँ किनभने उहाँहरूको अपब्रिङ्गिङ नै त्यस्तै छ भन्नाले अपब्रिङ्गिङ हो जेनेरेसनै त्यही छ उहाँहरूले त्यही देख्नुभएको छ भनेपछि उहाँहरूलाई दोष दिने कुरा भएन यो चाहिँ चेन्ज हुनुपर्नेछ सञ्जीवजी र म मेरो प्यासन त्यो भएर हामीले के गरिराखेको छौँ अहिले लोकोपकार भन्ने एउटा संस्था छ हाम्रो प्रवीण जोशी सर हुनुहुन्छ काठमाडौँमा उहाँहरूले नेपालको पब्लिक स्कुलहरूमा टिनेज गर्लहरूलाई उनीहरूलाई स्ट्रेन्थन गर्ने उनीहरूलाई इम्पावर गर्ने र इन जेनरल स्कुलको बच्चाहरूलाई कसरी ट्रान्सफर्म गर्ने द वे दे थिङ्क भन्ने कुरा उहाँहरूले इन्डिपेन्डेन्टली गरिराख्नु भएको छ र हामी निरीको कुरा अलि अलिकति पछि गरौँला निरीमा जोडिएका साथीहरू र हामी उहाँहरूसँग जोडिएर नेपालका पब्लिक स्कुलका विद्यार्थीहरूसँग हामीले कसरी चेन्ज गर्न सक्छौँ द वे वी थिङ्क पहिला त यो द वे वी थिङ्क नै रहेछ र मैले अहिले त्यो विद्यार्थीहरूसँग अनि हजुरले अघि कुरा गर्नुभयो त्यो चाहिँ एउटा स्कुलको सरहरूसँग हामीले कुरा गरेको थियौँ उहाँहरूसँग हामीले कुरा गऱ्यौँ हामीलाई पैसा पनि चाहिँदैन हजुर आज क्लासरुममा जाँदाखेरि देयर आर सर्टेन थिङ्स यु क्यान चेन्ज टुडे पैसा नलाग्ने कुरा समय नलाग्ने कुरा त्यो कुराहरू हामीले यहाँ आएर देख्यौँ नि त पहिला त के हुन्थ्यो अमेरिका आएको मान्छे यहाँबाट त्यहाँ गएर इन पर्सनै त्यो स्कुलमा गएर कुरा गर्नु पर्थ्यो अहिले त हामीसँग यस्तो कुराहरू छ कि अहिले नेपालीहरू संसारभरि छरिएका छौँ फेसबुक लाइभ गऱ्यो भने अहिले जुम्लाको विद्यार्थीले हामीले डोल्पाको विद्यार्थीहरूसँग कुरा गरेका छौँ सञ्जीवजी हामीले दोलखाको विद्यार्थीहरूसँग कुरा गरेका छौँ सुर्खेतको विद्यार्थीहरूसँग कुरा गरेका छौँ र यहाँ धेरै कुराहरू छन् हामी बाहिर बसेर देखेको मान्छेहरूले त्यहाँको शिक्षक त्यहाँको विद्यार्थी त्यहाँको स्कुलहरूसँग सहकार्य गरेर हामीले नेपालको शिक्षालाई अलिकति रूपान्तरण गर्नेतिर लान सकिन्छ गभर्मेन्ट इज टु बिग टु बिजी अब हजुर त अलिकति यङ जेनेरेसनबाट हुनुहुन्छ मैले त पञ्चायतको बेलादेखि देख्दै गरेको छु यिनीहरूका नेरेटिभहरू चेन्ज भएका छैनन् भाषाहरू आजको मन्त्रीले बोल्ने भाषण त्यो आजभन्दा 30-40 वर्ष अगाडि बोल्ने भाषण भन्दा केही पनि फरक छैन र दुःखको कुरो त्यो स्कुलको पढाइ पनि फरक छैन हामी व्यवस्था फेरियो भनेर भन्दै आएका छौँ होइन त्यो छ त्यसमा गर्नुपर्नेछ सञ्जीवजी अहिले यति नै भनौँ त्यो मोटिभेसन त्यो ड्राइभले हामीलाई केही गरौँ भनेर उक्साएको छ र हामी त्यसमा लागिरहेका छौँ
भेरी इन्ट्रेस्टिङ निहरीको पनि कुरा उठाइहाल्नु भयो होइन अनि यसमा नेटवर्किङ कोलाबोरेसन पनि एकदमै इम्पोर्टेन्ट हुन्छ यो टाइपको भनौँ न एउटा कम्युनिटी डेभलप गर्नको लागि कम्युनिटी इन अ वे कि रिसर्च ओरिएन्टेड माइन्डसेट राख्ने कम्युनिटी होइन निरी कस्तो संस्था हो र तपाईँहरूले यो संस्थाबाट कसरी काम गर्नुभएको छ, यसको प्राइम अब्जेक्टिभ के हो र आउटकमहरू कस्तो आएको छ रिसेन्टली?
नेक्सस इन्स्टिच्युट फर रिसर्च एन्ड इनोभेसन, यसलाई छोट गरीमा हामीले निरी भन्छौँ, त्यो लामो माउथफुल भयो. यो संस्था आजभन्दा 2 वर्ष अघि जति अगाडि हामीले जुन बेलामा हामी कोभिडको एकदमै उसमा थियौँ, पिकमा थियौँ, सबैजना घरमा लकडाउनमा थियौँ, त्यो बेलामा केही साथीहरू युएसबाट, युकेबाट, अस्ट्रेलियाबाट, नेपालमा भएका साथीहरूले हामीले के हामी विदेशमा आएर केही कुरा सिक्यौँ, केही कुरा जान्यौँ, त्यो कुरालाई कसरी, हाउ क्यान वी गिभ ब्याक, हाउ क्यान वी सेयर दिस नलेज, दिस एक्सपर्टिज टु आवर कम्युनिटी विथ आउट कम्प्लेनिङ अबाउट द गभर्मेन्ट. अब सुरुमा योभन्दा अलिकति ब्याकड्रप हजुरलाई के भन्छु भने, म योभन्दा अगाडि अथवा हामी म अझै पनि छु इन्टरनेसनल नेपाली बायोमेडिकल सोसाइटी भनेर 2008 म जस्तै केही अरू साथीहरू हामी जम्मा भएर, हामी पहिला एउटा कुरा विदेशमा भएको नेपाली बायोमेडिकल सोसाइटी बायोमेडिकल कम्युनिटी हामी नेटवर्क हुन पऱ्यो, कनेक्ट हुनु पऱ्यो, त्यसपछि नेपालमा हामीले कसरी कोलाबोरेट गर्न सक्छौँ त्यहाँको टियुसँग, त्यहाँको रोना नासँग भनेर प्रयास गऱ्यौँ. तर के हुने भने कुरा गऱ्यो, त्यहाँ गएको बेलामा एकदम पोजिटिभ कुराहरू हुन्छ, जब हामी फर्किन्छौँ त्यसपछि इट डज नट मुभ एन इन्च, भनेपछि के भने उहाँहरूको इन्ट्रेस्ट छैन. अनि त्यही कुरा पछि मैले, ठिक छ अब आइएनबिएसबाट भएन, हामीले पर्सनली नै केही गर्न खोजौँ भनेर म आफूले पनि त्यहाँको युनिभर्सिटीहरूसँग, हस्पिटलहरूसँग, रिसर्च इन्स्टिट्युटहरूसँग सम्पर्क गरेँ, त्यो पनि त्यसले पनि सब ऊ भएन, त्यसले पनि मुभ गरेन. नगरिसकेपछि म एउटा के कन्क्लुजनमा पुगेँ भने, लेट अस डु समथिङ वेयर देयर इज नो गभर्मेन्ट, वेयर देयर इज नो अदर युनिभर्सिटी, वी डु वाट एभर. नेपालीमा भनाइन्छ नि एउटा सिन्को भाँच्ने, ठुलो काम होइन तर सानो काम गरौँ तर आफैले गरौँ, त्यो अवधारणा, त्यो कुराहरू चाहिँ हाम्रो यो जुमको मिटिङहरूमा आउन थाल्यो. साथीहरूको मिटिङमा आउँदाखेरि हामीले के विचार गऱ्यौँ भने, ल त्यसो भएदेखि नेपालमा हामीले आफैले एउटा संस्था खोलौँ भनेर नन फर प्रफिट सेयरिङ अर्गनाइजेसन हामीले सुरु गऱ्यौँ, त्यसलाई हामीले निरी भनेर नाम दियौँ. अहिले हामी 33 साथीहरू छौँ, विभिन्न प्रोफेसनमा एक्सपर्टिज गेन गरेका साथीहरू हुनु जोडिनु भएको छ यसमा. र हाम्रो यसको इन्टेन्ट के हो भने, यसमा अब अहिले कोलाबोरेसन त हामीले राखेको छौँ किनभने त्यो राख्नै पनि पर्छ, तर हाम्रो इन्टेन्ट नै ग्रान्टहरू लेख्ने, रिसर्च ग्रान्टहरू लेख्ने, पैसा लाने र नेपालमै केही विद्यार्थीहरूलाई, केही इन्टर्नहरूलाई रिसर्च ट्रेनिङ पनि दिने, रिसर्च पनि गर्ने र आफैले गरेर देखाउने, गुनासो नगर्ने. र हामी भर्खर कामहरू सुरु गरिरहेका छौँ. अहिले डक्टर ओम कुर्मी हुनुहुन्छ, उहाँ मार्फत एउटा यो लुम्बिनी सांस्कृतिक नगरपालिकामा श्वास प्रश्वास सम्बन्धी स्क्रिनिङको लागि हामीले एउटा स्टडी सुरु गरिसकेका छौँ. वालिङमा अर्को एउटा स्टडी हामी सुरु गर्दैछौँ. अनि सानातिना कुराहरू, प्रोजेक्टहरू नेपालको स्ट्याटिस्टिक्स डिपार्टमेन्टमा, टियुको स्ट्याटिस्टिक्स डिपार्टमेन्टमा मास्टर्स गर्दै गरेका विद्यार्थीहरूलाई हामीले मेन्टोर गर्दैछौँ. यहाँबाट म आफै पनि त्यसमा संलग्न छु र स्कुलहरूसँग कोलाबोरेसन भइरहेको छ. तर निरी चाहिँ सुरु भएको, केही गरौँ आफ्नै ल्यागतमा सिन्को भाँचौँ नेपालमा भनेर सुरु भयो.
Very interesting, and thank you, really, really thank you for taking this initiative. यो एकदमै इम्पोर्टेन्ट छ हाम्रो लागि, स्पेसली नेपाली कम्युनिटी, नेपाली स्टुडेन्ट्सहरूको लागि होइन. र यसमा एउटा इम्पोर्टेन्ट क्युरियोसिटी मेरो चाहिँ, जस्तै एउटा अटोनोमस इन्स्टिट्युसन भइसकेपछि पब्लिकेसनहरू चाहिँ कसरी ह्यान्डल गर्छौँ र फेसिलिटेट गर्ने अरू कुराहरू पनि हुन्छ होइन, जस्तै इन्टेलेक्चुअल प्रपर्टीहरू कसरी ह्यान्डल गर्छौँ, यसको लागि चाहिँ सोच्नु भएको छ कि जस्ट पछि अथवा त्यो फेजमा पुग्नै बाँकी छ?
इन्टेलेक्चुअल प्रपर्टीको बारेमा चाहिँ त्यहाँ पुग्नै बाँकी छ भनौँ, तर के भने हामीले गरेको काम निरी मार्फत हुन्छ र यो चाहिँ मैले हजुरलाई भनिहालेँ, यो नन फर प्रफिट सेयरिङ हो, यो चाहिँ पैसा, इट्स वन वे ट्राफिक हो. हामीले हामी आफैले पनि मेम्बरसिप भनेर उठाएको पैसा छ, अरू च्यारिटी अर्गनाइजेसनहरूबाट कुनै कहीँबाट हामीले फन्डहरू रेज गऱ्यौँ भने त्यो चाहिँ निरीमै बस्छ। भोलि निरी कोल्याप्स भयो भने इट बिकम्स गभर्मेन्ट इन्टिटी, गभर्मेन्टको प्रोपर्टी हुने हो। आइपीको बारेमा यो रिसर्च इन्स्टिच्युट भएको हुनाले युएसमा नेपालमा जुन एउटा एकाडेमिक इन्स्टिच्युटले जुन क्यापेसिटीमा काम गर्छन् त्यही नै क्यापेसिटीमा हामी काम गर्छौँ। अब प्राइमरी रिसर्चर जो हुनुहुन्छ उहाँहरूको त्यो आइपी त उहाँहरूलाई पनि त्यो रोयल्टी त जानुपर्छ। अनि पब्लिकेसनको कुरा गर्नुभयो, हामीले निरी मार्फत गरेको रिसर्च पब्लिकेसनहरू निरी मार्फत नै हामी गर्छौँ र त्यसको क्रेडिट निरीले नै पाउँछ।
इन्ट्रेस्टिङ। डक्टर विशाल ग्यावली भन्ने एकजना डक्टर हुनुहुन्थ्यो हुनुहुन्छ होइन, मैले धेरै सानोदेखि नै उहाँलाई फलो गरिरहेको थिएँ इन अ वे। तर उहाँले एउटा प्रोग्राममा के भन्नुभएको थियो भने यदि हामीले नेपाललाई के गर्न चाहन्छौँ भने होइन, वी डोन्ट ह्याभ टु बी इन नेपाल, वी डोन्ट इट क्यान बी एनीवेयर फ्रम एनीवेयर इन द वर्ल्ड होइन, वी क्यान डु फर नेपाल भन्नुभएको थियो होइन। सो त्यो चाहिँ मलाई अलिकति इम्प्रेसिभ लागेको थियो। हामी अहिले नेपाली कम्युनिटी वर्ल्डभरि संसारको सबै जस्तो देशमा पुगिसक्यौँ, अनि एउटा ब्युटिफुल कुरा चाहिँ के छ भने हामी जहाँ पुग्यो भने नेपालको माया चाहिँ असाध्यै हुने रहेछ। विदेशमा सबै कुरा छोडेर अथवा काम गर्नै छोडेर पनि नेपाल गएर केही गरिहालौँ भन्ने पनि हाम्रो रियालिटी छैन होइन, तर विदेशमै बसेर पनि केही गर्नु त भन्ने टाइपको पाइपलाइन पनि स्ट्रिम लाइन छैन क्या। जस्तै अब भनौँ न यहाँबाट नेपालमा कसरी गर्ने भन्ने त्यो अलिकति इन्फ्रास्ट्रक्चर पनि राम्ररी बनिसकेको छैन। यो वे यो सिचुएसनमा चाहिँ हामीले एज एन इन्डिभिजुअल एउटा इन्स्टिट्युसन अथवा एउटा कुनै आफू एफिलिएट भएको अर्गनाइजेसनहरू मार्फत नेपालको लागि कस्तो कस्तो कामहरू गर्न सक्छौँ होला एउटा क्वेसन, अनि यसको स्कोपहरू कतिसम्म हुन्छ। म चाहिँ अलिकति एउटा कुरा अब अलिकति अप्टिमिस्टिक नसुने होला, तर पर्सनली चाहिँ म धेरै नै सोचिरहेको हुन्छु के नेपालको लागि नेपाललाई के गरौँ भनेर। सो हजुरले यो यहाँ विदेशमा धेरै वर्ष पनि बसिसक्नुभयो, धेरै काम पनि गरिसक्नुभयो र यसरी धेरै एक्टिभिटीमा पनि इन्भल्भ हुनुहुन्छ होइन, हजुरको चाहिँ रिफ्लेक्सन के छ यस्तो एक्टिभिटीमा अथवा यसको हाम्रो गर्न सक्ने क्षमताको आधारमा?
हजुर, एकदमै गर्न सक्छौँ।
हजुर,
हर्डलहरू छन्। अहिले बिस्तारै जुन किसिमको अवेरनेस र ओपननेस आइराखेको छ, हो हामी कम्प्लेन त सधैँ गर्छौँ, नेपालको पोलिटिक्स कहिले सप्रेन, पोलिटिसियनहरू कहिले सप्रेनन्, व्यवस्था परिवर्तन भए पनि मानसिकता परिवर्तन भएन भन्ने गुनासो हामीसँग सधैँ छ। तर पनि केही सुधारका सङ्केतहरू लाइट एट द एन्ड अफ द टनल चाहिँ देखिएका छन्। सञ्जीवजी, म यो विदेशमा बसेर नेपाललाई सहयोग गर्न सकिन्छ भन्ने एकदमै स्ट्रङली त्यो कुरामा म विश्वास गर्छु। हजुर अहिले न्युयोर्कबाट बोल्दै हुनुहुन्छ होइन?
हजुर।
जेरेमी लिन भन्ने एउटा न्युयोर्क निक्सको चाहिँ बास्केटबल प्लेयरको बारेमा त सुन्नु भएन होला, अलिकति यो चाहिँ 8-10 वर्ष भयो। सुन्नु ठिकै छ, त्यसलाई आई विल नट लेट अस नट वेस्ट टाइम अन द्याट। एकचोटि एनबिए वर्ल्डमा अमेरिकामा लिन्स्यानिटी भनेर एउटा ठुलो एकदमै भाइरल ऊ भयो, एउटा चाहिँ त्यो एउटा इन्सिडेन्ट भयो। ऊ चाहिँ ब्याकअप प्लेयर हो, उसको पोजिसनको प्लेयर इन्जोर भएपछि उसलाई उनीहरूले उल गरे, स्टार्टरमा ल्याए, सुरुमै खेल्यो। यति राम्रो गर्यो कि उसले ऊ गएको गेमहरू यिनीहरूले लगातार 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 जित्दै गइसकेपछि त्यो इन्सेन तरिकाले इन्स्यानिटीलाई उनीहरूले लिन्स्यानिटी भनेर त्यो चाहिँ एउटा फेनोमेना नै बन्यो अघि। यतिसम्म बन्यो कि टोरन्टो ऱ्याप्टर्सहरू त्यो बेलामा एकदमै खत्तम थिए, उनीहरूको चाहिँ त्यो बास्केटबल एरिना कहिले पनि नभरिने। ऊ चाहिँ ताइवान चाइना त्यो ब्याकग्राउन्डको मान्छे अघि, अन्त त्यहाँ टोरन्टोको चाहिँ चाइनिज पपुलेसनहरू, एसियन पपुलेसनहरू त्यो जेरेमी लिन आउँदैछ भनेपछि त उनीहरूले टिकट यति धेरै किनकि ब्ल्याकमा बिक्री हुने भयो। अब त्यति त भयो इन के अरे चाइना र ताइवानको बारेमा झगडा, चाइना र ताइवानमा झगडा भयो, यो जेरेमी लिन चाइनिज हो कि टाइवानिज हो भन्ने कुरामा, जबकि ऊ चाहिँ अमेरिकामै जन्मेको बच्चा थियो. मैले भन्न खोजेको, यदि नेपालीहरू जहाँ भए पनि राम्रो गर्यो भने त्यो नेपालमा बस्नेहरूको लागि जहिले पनि प्राइड हुन्छ. त्यो उनीहरूले मैले भन्न खोजेको, हामी नेपालमै बसेर मात्रै केही गर्छौँ, विदेशबाट केही गर्न सक्दैनौँ कुरा हुँदै होइन. र यदि एउटा कुरा त के भने, सञ्जीवजी हजुर न्युयोर्कमा हुनुहुन्छ, म यहाँ बे एरियामा छु, हामीले आफ्नो ठाउँमा असाध्यै राम्रो गऱ्यौँ भने त त्यो नै एउटा राम्रो कर्म हो. किनभने हजुर नेपाल कहाँबाट भन्दा त नेपाल त भइहाल्छ नि होइन. हजुरले दैनिक भेटेका मान्छेहरू, मैले दैनिक भेटेका मान्छेहरू, हामी एक हिसाबले एम्बेसडरको काम त्यसै पनि गरिरहेका छौँ. र त्यो एउटा लेभलको कुरा भयो. अर्को लेभलको कुरामा अब हामीले नेपाललाई के गर्न सक्छौँ भन्ने कुरामा, हामी इन्डिभिजुअल लेभलमा गर्न सक्छौँ. अहिलेको जुन कम्युनिकेसनको जमाना छ, रिच आउट गर्ने जमाना छ, हजुर काठमाडौँमा हुनु र न्युयोर्कमा हुनुमा त्यति धेरै फरक पर्दैन. यदि हजुरलाई जुम्लामा अथवा हुम्लामा कसैलाई सहयोग गर्नु छ भने जस्तो लाग्छ मलाई, कि त्यहाँका स्कुलहरू, त्यहाँका विश्वविद्यालयहरू, त्यहाँका अस्पतालहरू, क्लिनिकहरू, त्यसमा काम गर्नलाई हामी सक्छौँ र गर्नुपर्छ जस्तो लाग्छ मलाई. अब गर्नुपर्ने मेकानिजमको बारेमा हजुरले सोध्नुभयो, यसमा हामी विभिन्न लेभलमा गर्न सक्छौँ. हामी पालिका मार्फत जान सक्छौँ, त्यहाँको मेयरहरूसँग सम्पर्क स्थापना गरेर. अहिले अब हजुरले कतिको मेसो पाउनु भएको छ, अहिले पालिकाहरू नेपालमा धेरै पावरफुल छन्, उनीहरूसँग एक्जिक्युटिभ पावर धेरै छ, उनीहरू आफ्नो स्कुलको करिकुलम चेन्ज गर्न सक्छन्, जबकि त्यो पहिलाको संविधानमा त्यो सम्भव थिएन. अहिले करिकुलममा उनीहरूले चेन्ज गर्न सक्ने अवस्था छ. स्वास्थ्यको कुराहरू उनीहरूले रेगुलेट गर्न सक्ने अवस्थाहरू भएको हुँदाखेरि डेभलपमेन्ट त भइ नै हाल्यो. पालिकाको लेभलमा गर्न सकिन्छ, प्रदेशको लेभलमा गर्न सकिन्छ र फेडरल लेभलमा गर्न सकिन्छ. त्यसले गर्दाखेरि हामी अहिले बेटर पोजिसनमा छौँ र टेक्नोलोजीले हामीलाई धेरै नै सहयोग गरेको छ र यो सम्भव छ.
डेफिनेटली फन्ड रेजिङ टाइपको बिजनेस मोडल भएको धेरै अर्गनाइजेसन अथवा बिजनेस एक्टिभिटीहरू हुन्छ है, विच इज नट अलवेज ब्याड. तर नेपालको कन्टेक्स्टमा चाहिँ आइएम अलरे बिट डाउटफुल होइन, किनकि यसमा अब धेरै कुरा तान्न सकिन्छ. तर म यति के भन्न चाहन्छु भने, मलाई चाहिँ डोनेसन बेस्ड बिजनेस मोडल चाहिँ अलिकति राम्रो लाग्दैन. स्पेसली अब यो साइन्टिफिक कम्युनिटीमा त भएन होइन, तर सोसल वर्क, सोसल इन्जिनियरिङको एक्टिभिटीहरूमा हुन्छ नि, यसको सब्सटिट्युट केही हुनसक्छ कुनै वेबाट फन्डिङ गर्न सकिने, अथवा आफूले सेल्फ सफिसियन्ट बिजनेस मोडलहरू टाइपको केही अप्सन हुनसक्छ. म चाहिँ अलिकति कन्सर्न किन भएको छु भने, होइन जस्तै स्पेसली एनजिओ आइएनजिओहरूको कन्टेक्स्टमा चाहिँ धेरै लुप होलहरू हुन्छ के, जस्तै फन्ड रेजिङ अथवा स्पेसली डोनेसन, डिरेक्ट डोनेसन हुन्छ नि, सोसल इन्जिनियरिङ, सोसल अब एक्टिभिटीहरूको लागि गरिने कार्यहरूमा, अब त्यसको धेरै डिटेलमा कुरा गर्न सकिन्छ. तर आई जस्ट वान्टेड टु मेक इट क्लियर कि मेरो इन्स्टेन्सिङ अथवा मेरो धारणा यो विषयमा, यो एउटा इन्डस्ट्री भनौँ न, नन गभर्मेन्ट अर्गनाइजेसन र आइएनजिओहरूमा, हामीले नेपालमै बस्ने अघि हजुरले पनि भन्नुभएको थियो नि, त्यो चाहिँ लाइक नेपालमा चाहिँ एउटा टाइपको माइन्डसेट के छ भनेदेखि, ओके ल फन्डिङ आओस् न सुरुमा, होइन फन्डिङ आओस् न, वी आर हियर टु टेक द डोनेसन एन्ड देन वी माइट भनौँ न, वी माइट स्टार्ट वर्किङ अन इट भन्ने टाइपको एउटा इस्टाब्लिस नर्म छ, विच इज रियली ब्याड. उहाँहरूको जस्तो एउटा कम्युनिटीको लागि चाहिँ सेल्फ सफिसियन्ट इकोनोमी, एउटा अटोनोमस इकोनोमी कसरी बनाउने होला भन्ने टाइपको वेकअपनेस पनि चाहिरहेको छ, होइन? हजुरको अब्जर्भेसनमा केही छ यसको सब्सटिट्युटहरू केही गर्न सके होला हामीले?
हामी सोचाइमा अलाइन गऱ्यौँ, खुसी लाग्यो. म पनि त्यही कुरामा विश्वास राख्छु र मलाई यो एनजिओ आइएनजिओ मोडलहरू त्यति धेरै मन पर्दैन. र आज 2022 सेप्टेम्बरमा हामी कुरा गर्दै गर्दाखेरि सञ्जीवजी, मैले अघि त्यो टिचिङमा लिएर आएँ अघि, यो ट्रेडिसनल वेमा जाने भनेको अल्छी हो क्या, त्यो चाहिँ लेजिनेस हो. त्यसले बिकज इट डज नट रिक्वायर इनोभेसन, इट डज नट रिक्वायर आउट अफ बक्स थिङ्किङ, है, आउट अफ द बक्स थिङ्किङ. अनि के गर्छ भन्दाखेरि त्यो ओल्ड मोडलमा, ओल्ड मोडललाई कपी गर्छ, अनि एक ठाउँमा बस्छ, प्रपोजल लेख्छ, दे मेक नेटवर्क विथ दिस डोन चेरिटी अर्गनाइजेसन्स अथवा डोनर फाउन्डेसन्स, होइन, they bring money and they do. I don't like it. Myself, I don't like it. त्यसो भन्दै गर्दाखेरि युएसमा बायोमेडिकल रिसर्चको बारेमा चाहिँ अलिकति डिफ्रेन्ट मोडल छ सञ्जीवजी, किनभने दिस इज भनौँ न अब अहिले हामीले कोभिड त हाम्रै अगाडि अनफोल्ड भयो नि होइन, र अमेरिकन गभर्मेन्टले जति पैसा खन्यायो रिसर्चमा, हुन त अहिले आखिरीमा इन द एन्ड इट इज द कम्पनीज हु ब्रट हु केम अप विथ द भ्याक्सिन्स, तर पनि रिसर्च एन्ड इनोभेसनमा युएस गभर्मेन्टले बिलियन्स अफ डलर गिफ्ट्स टु एनआइएस नेसनल इन्स्टिट्युट अफ हेल्थ अनि त्यहाँबाट आउँछ. त्यसमा चाहिँ अब होइन इन्टरप्रेनरसिप यो प्राइभेट साइडबाटै हामीले यसलाई सस्टेन गर्न सक्छौँ कि सक्दैनौँ भन्दाखेरि साइन्सको रिसर्चलाई चाहिँ अब आई डोन्ट नो बिजनेस मोडल चाहिँ द्याट इज अ क्वेसन मार्क एटलिस्ट फर नाउ, किनभने इट इज रियली अब कतिपय बेलामा हामीले मिलियन्स अफ डलर खर्च गरेर हामीले एउटा क्वेसनमा काम गरिरहेको छौँ अनि द रिजल्ट कम्स आउट इज नेगेटिभ. त्यो चाहिँ अब अलिकति सस्टेनेबल मोडल नहोला. तर सोसल इन्जिनियरिङको कुरा गर्नुभयो नि, त्यो चाहिँ हामीले के गर्नुपर्छ, अब नेपालको कुरा गरौँ, हामीले के गर्नुपर्छ, हजुर जस्तो मान्छे म जस्तो मान्छेहरूले हामीले नयाँ वे चाहिँ पत्ता लगाउनुपर्छ. हाम्रो के भएको छ भने एकदमै डिपेन्डेन्ट मेन्टालिटी के, बाहिरकोले $50,000 दियो भनेदेखि म केही गर्छु, नभएदेखि आई हेभ नथिङ, त्यो सेन्स अफ अबन्डेन्स नै छैन, सेन्स अफ अबन्डेन्स छैन. र हामी आफैले बरु ठिक छ के अरे $10,000 एउटा ₹10,000 एउटा सेमिनार गर्न सक्छौँ भने हामीले बरु खाजा आधा खाउँला, एक कप चिया खाउँला, तर गरौँ न फर अस बाई अस भन्ने खालको चाहिँ मेन्टालिटी छैन. र यो अलिकति चिल्लो कागजमा पाम्फलेट बनाउने ब्रोसरहरू बनाउने आइएनजीओहरू जस छन् तिनीहरूले पनि बानी बिगारिदिएका छन्. र विशेष गरेर यो क्राउड फन्डिङ र सस्टेनेबल मोडल, म हजुरलाई एउटा सामान्य उदाहरण दिउँ है, हामीले अब म हजुर मेरो हाम्रो अहिले वाट इज गोइङ बिहाइन्ड आवर माइन्ड भन्ने कुरा म हजुरलाई भन्छु. हामीले स्कुलको विद्यार्थीहरू र टिचरहरूसँग हामीले सेयर गर्नुपर्ने कुराहरू धेरै छन्. हामी यत्तिकै निरी यत्तिकै जाँदाखेरि उहाँहरूले त्यसलाई दुई तरिकाले लिनुभयो कि, एउटा कुरा फ्री अफ कस्टमा आयो, मैले दिस गाई जस्ट सो अप अन जुम अनि दे टक एन्ड वी डोन्ट हेभ टु पे एनिथिङ. अनि अब हामीले के मोडलमा काम गर्दैछौँ भने मेबी दे क्यान कन्ट्रिब्युट, दे क्यान चिप इन लिल बिट अफ मनी. त्यो हुँदाखेरि जो टिचरहरू आउनुहुन्छ, जो विद्यार्थीहरू आउनुहुन्छ, ओ मेरो स्कुलले अलिकति पैसा तिरेको छ यसको लागि, त्यो भएर मैले आई निड टु पे अटेन्सन, दिस डिड नट कम फर फ्री. अनि त्यो मोडलमा किन नजाने, अनि अब स्कुलको एजुकेसनको लागि हामी युनिसेफतिर धाउने, यता गर्ने उता गर्ने, त्यो चाहिँ अलिकति थोरै इनोभेटिभ र त्यो चाहिँ हामीले हार्डवर्क गर्नुपर्छ, हार्डवर्क गर्नुपर्छ. एन्ड देयर इज अ चान्स द्याट यु हिट द वाल, देयर इज अ चान्स यु फेल कम्प्लिटली फ्ल्याट फेल हुने पनि, तर वाइ नट टेक रिस्क, इन द एन्ड हामीले केही त गऱ्यौँ भन्ने हुन्छ नि. त्यो चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मेरो लागि. अहिलेको रोल मोडल हजुरले सुन्नु भएको छ कि छैन, मैले पढाएको विद्यार्थी हुन् फुकार मल्ल, दायित्व भनेर सुन्नुभएको छ,
सुनेको छु.
नेपालमा नेपालको गाउँको युवाहरूलाई र महिलाहरूलाई उद्यमशील कसरी बनाउने भनेर उनले नेपालमा गएर त्यो अभियान सुरु गरे. पाँच छ वर्ष कति भइसक्यो, हि इज कन्टिन्युइङ विथ द्याट. त्यस्तो किसिमको सोसल इन्जिनियरिङ इनोभेटिभ प्रोजेक्टहरू, त्यस्तो किसिमको आइडियाजहरूमा काम गर्ने बेला चाहिँ भएको छ जस्तो लाग्छ.
भेरी इन्ट्रेस्टिङ. म फर द बेनिफिट अफ आवर अडियन्स, हामीले हजुरले पनि अगाडिको एपिसोडहरू हेर्न नभ्याउने भए पनि, मैले इन्भाइट गरेको गेस्टहरू चाहिँ मेरो एकदमै रेस्पेक्टेबल गेस्टहरू हुनुहुन्छ क्या, किनकि उहाँहरूको कामहरू त्यति पपुलर नभए पनि आई थिङ्क दे डिजर्भ अ लट अफ एक्सपोजर एन्ड एप्रिसिएसन फर वाट दे आर डुइङ. अनि दुई तिनजना सोसल अन्टरप्रेनियरहरूसँग पनि कुरा गर्ने मौका पाएको थिएँ मैले. सोसल अन्टरप्रेनियरसिप भन्ने एउटा नयाँ त होइन, तर नेपालीहरूलाई चाहिँ अलिकति नयाँ लाग्न सक्छ, किनकि यो चाहिँ सोसल वर्क जस्तो पनि भयो तर अन्टरप्रेनरसिप पनि भयो. देन यो सोसल वर्क र अन्टरप्रेनरसिप चाहिँ कसरी सँगै एक्जिस्ट गर्छ त भन्ने चाहिँ डाउट छ क्या. जस्तै अब सोसल वर्क भन्ने बित्तिकै एभ्रिथिङ ह्याज टु बी फ्री भन्ने टाइपको मेन्टालिटी छ होइन, अनि हामीले चाहिँ फ्री नै पाउनुपर्छ किनभने हामी त गरिब देशको हो भन्ने त्यो सोचाइ पनि मेन्टालिटी छ, विच इज रियली रियली ब्याड. त्यही भएर सोसल अन्टरप्रेनरसिप भन्ने एउटा फिल्ड छ होइन, त्यसमा चाहिँ अडियन्सको लागि चाहिँ मैले भन्दैछु होइन, उहाँहरूले यो फिल्डको लागि अलिकति बढी रिसर्च गर्न सक्नुहुन्छ, हामीले राम्रो काम गरेर पनि पैसा कमाउन सक्छौँ भन्ने एउटा अप्टिमिजम पनि म रोप्न चाहन्छु यसमा चाहिँ। एनिवेज, सो अर्को एउटा फलोअप क्वेसन चाहिँ, अब एकछिन यहाँ यता आउँ होइन, सेकेन्ड जेनेरेसन थर्ड जेनेरेसन हुन लागिसक्यो, नेपालीहरू पनि विदेशमा पुग्नुभएकै छ, यहाँको पपुलेसनले चाहिँ कस्तो गर्दै हुनुहुन्छ, ल अमेरिका त आउनु त आउनुभयो, गरी चाहिँ खानुभयो त भन्ने एउटा क्वेसन पनि छ क्या होइन, हजुरको अब्जर्भेसन चाहिँ कस्तो छ?
हजुर, अब यो एकदमै जनरल क्वेसन भयो सञ्जयजी, यसको मैले जे बोले पनि यसको सही उत्तर दिन सक्दिनँ, त्यो मलाई थाहा छ पहिला नै, किनभने हामी जसरी यो कुनै पनि संसारको कुनै पनि कुनामा लागु हुन्छ त्यो हामी नेपालीमा पनि लागु हुन्छ, त्यो भनेको हामी वी आर अ भेरी डाइभर्स टाइप अफ पपुलेसन, हामीसँग एकदमै आएर सक्सेसफुल हुनेहरू पनि हुनुहुन्छ र अब आएर बाटो बिराएको जस्तो, बाटो हराएको जस्तो, राम्रो गर्न नसक्नु भएको जस्तो र पछि गएर म किन आएछु अमेरिका भन्ने खालको व्यक्तिहरू पनि हुनुहुन्छ, तर इन जेनरल नेपालीहरू हार्डवर्किङ हामी कम्युनिटी हो, सबैले आएर आफ्नो दुःख मेहनत गरेर आफ्नो परिवारलाई, मुख्य कुरा हाम्रो सबैमा एउटा कमन के छ भने वी अल वान्ट आवर किड्स टु बी एजुकेटेड, उनीहरू राम्रो बाटोमा गएको जस्तो अमेरिकामा भएको एउटा फ्यामिली कम्पोजिसन जुन एउटा थोरै क्लोजली बाउन्ड फ्यामिली छैन नि, नेपालीहरू यहाँ आएर त्यो चाहिँ मेन्टेन गरिराखेको देखेको छु मैले, तर कहिलेकाहीँ के पनि देखिन्छ भने हामी नेपाल छोडेर त आउँछौँ अनि नेपालको राम्रो कुराहरू त लिएर आउँछौँ तर नेपालकै केही केही कुराहरू नट सो गुड पनि हामीसँगै आउँछन् र त्यसले त्यो त्यो नेपालमै हुँदाखेरि त्यो माइन्डसेट ठिकै थियो म हजुरलाई भन्छु है, जस्तो नेपालको परिवार नेपालमै बस्नु भएको छ, त्यहीँको स्कुलमा बच्चाहरूलाई पढाउनु भएको छ अनि त्यो बच्चाहरूलाई त्यहाँको जुन जेनरल कम्युनिटीले आफ्नो बच्चालाई जसरी डिक्टेट गर्छ नि, तिमी यो गर्नुहुन्छ यो गर्नु हुँदैन, तिमी यो पढ्नुपर्छ त्यो विषय पढ्नु हुँदैन अथवा यो कुराहरू जुन डिक्टेट गर्ने छ त्यो चाहिँ अब त्यो वास्तवमा त पेरेन्ट्सहरूले त राम्रोको लागि गर्नुहुन्छ तर आफू दुईवटा सुटकेस बोकेर अमेरिका आउने आफ्नो कारणले बच्चा सानो आउँछ अनि आएर बच्चाहरूलाई मिडल स्कुलमा एलिमेन्ट्री स्कुल मिडल स्कुलमा पठाइदिने, त्यो बच्चा स्कुलमा गएपछि उसको साथीहरू सबै अमेरिकनहरू छन्, टिचरहरू अमेरिकनहरू छन् होइन, अनि घर आयो त्यो अनि विद्या आज भोलि पर्सि हुँदाखेरि त अनि बच्चा त चेन्ज हुन्छ किनभने उसको लाइफ त अमेरिकनहरूसँग उसले त्यही सिक्दैछ सुन्दैछ पढ्दैछ अनि आफ्नो साथीहरू हेर्छ अनि उसलाई त एडजस्ट गर्नुपर्ने छ नि, ल हेर्नु त बाबुआमाको कारणले आयो, बाबुआमाले स्कुलमा राखिदिनु भयो अनि हि इज अल अलोन, हि अर सी इज अल अलोन बाई हिमसेल्फ टु एडप्ट टु इन टु दिस न्यू सेटिङ होइन, अनि ऊ बिस्तारै एडप्ट भइराखेको हुन्छ अनि यता घरमा आयो प्रेसर के हुन्छ भने ए त नेपाली नबोल्ने भइस्, त नेपाली खानेकुरा मन नपराउने भइस् अथवा चाहिँ तैँले चाहिँ अब पढाइमा इन्ट्रेस्ट कम गरिस्, अब हेर्नु है यो पढाइको कुराको बारेमा एज मच एज आई अप्रिसिएट भन्ने आई एक्नोलेज एजुकेसन हामी अब त्यो चाहिँ अमेरिकामा पनि चेन्ज हुन हुँदैछ, अब हामीमा त अझै पनि त्यो इनसेक्युरिटी के छ भने तिमी अमेरिकामा आएर पनि सेक्योर हुने भनेको तिमी आइटी नै पढ्नुपर्छ, अब सञ्जीवजीलाई मैले भन्नै पर्दैन, दिस इज लाइक जेनरल माइन्ड सेट हो कि, अथवा तिमी गएर चाहिँ बायोलोजी अथवा एकदमै इन्जिनियरिङ अथवा समथिङ बिजनेस अथवा ल, अब यो एकदमै धेरै प्लेग गरेको त इन्डियन कम्युनिटीलाई छ, इन्डियन कम्युनिटीमा त यो त क्राइसिस नै छ हेर्नु है कि, तर हामी नेपाली पनि धेरै पछाडि छैनौँ, त्यो चाहिँ मलाई चेन्ज भइदिए हुन्थ्यो जस्तो लाग्छ, अब हाम त्यो किन कम भइरहेको छ भने हामीसँग कन्भर्सेसनै छैनन् नेपाली कम्युनिटीमा, यस्तो किसिमको एउटा बौद्धिक डिस्कोर्स गर्ने एउटा इन्टेलेक्चुअल डिस्कोर्स गर्ने अथवा मिनिङफुल कुराहरू गर्ने के भइ गर्दैछौँ हामी, हामी कुन बाटो गइरहेको छौँ, हामीले के कुरा ठिक गरिरहेको छौँ के कुरा ठिक गरिरहेको छैनौँ, सायद यो कुरा हामीले चेन्ज गर्नुपर्छ कि भन्ने कुराको लागि हामीसँग फोरमै छैन, अपर्च्युनिटीहरू नै छैन, र मैले त्यो कुरा अमेरिकामा पनि देखेको छु सञ्जीवजी, मैले हजुरसँग अलिकति थोरै धेरैजनालाई यो कुरा अलिकति सही नलाग्न पनि सक्छ, तर म भन्छु अमेरिकामा मैले अहिले देखेको मान्छेहरू कि चर्च जान्छन् कि चाहिँ थेरापी जान्छन् भन्छु क्या म। हेर्नु यो चर्च भने मैले यो यो कुरा मैले चर्च भनेको कुरा यसले केलाई सिम्बोलाइज गर्न खोजेको छु भने स्पिरिचुअल कि मान्छे स्पिरिचुअल साइडबाट गयो भने अलिक कुल एन्ड कामबाट जान्छ, नभएदेखि मान्छे लस्ट हुन्छ र मान्छेलाई चाहिँ त्यो डिप्रेसन, किनभने यो यो त एकदम यदि हजुरले अलिकति आफूलाई थोरै माइन्डफुल्ली स्पिरिचुअल्ली म ठिक बाटोमा हिँडिराखेको छु मेरो लागि चाहिँ एउटा बााउन्ड्री छ मेरो कम्युनिटी छ सपोर्ट खोज्ने कम्युनिटी छ भन्ने कुरा हामीले गरेनौँ भनेदेखि त अनि धेरैजसो फ्यामिलीहरूमा त्यो पिल्सिएको देख्छु कि सेयर गर्ने ठाउँ पनि छैन। नेपालको फ्यामिलीले चाहिँ ओ यिनीहरू अमेरिका गएका छन् यिनीहरूले त डलर कमाएको कमाई कमाए कमाई गरेका छन् भनेको छ, यता बच्चाको समस्या छ र अहिले अलिकति हाम्रो युथहरूमा थोरै मेन्टल हेल्थको इस्युहरू पनि देखिएको छ, त्यसको बारेमा पनि कुरा गर्नुपर्नेछ। हामीसँग भएका सङ्घ संस्थाहरू खालि पदमै मात्रै झगडा गर्नुहुन्छ, उहाँहरू अब हजुरलाई भन्नै पर्दैन हामीसँग एनआरएनए छ, एनआरएनएले धेरै गर्न सक्थ्यो उहाँहरू गर्न सकिराख्नु भएको छैन किनभने उहाँहरू आफै रुमल लिइराख्नु भएको छ, अरू संस्थाहरू पनि छन् उहाँहरूले पनि नेपाली कम्युनिटीलाई राम्रोसँग सर्भ गर्न सकिराखेको जस्तो छैन, तर हामी केही गर्नुपर्छ सञ्जीवजी मिलेर केही गर्नुपर्छ।
यस डेफिनेटली एनिवेज सो अब हामी यहाँ आउन त आइहाल्यौँ, म चाहिँ डेफिनेटली नेपाल चाहिँ जान्छु होइन त्यो चाहिँ मेरो उनी हो प्लान नै हो होइन, तर इन द हजुरको लागि चाहिँ मैले एउटा क्वेसन सोधेँ, इट वाज नेभर अ रङ डिसिजन फर यु होइन, तर आई जस्ट वन्ट टु जुन समराइज हाउ वाज इट अ राइट डिसिजन फर यु टु बी हियर एन्ड टु सक्सिड इन वाट यु डु।
सोर्ट एन्सर यस एब्सोल्युटली। अब मेरो पनि अझै पनि मेरो हजुरको जुन पडकास्टकै टाइटल आइरहेको छ गिभिङ ब्याक द्याट आई थिङ्क इज स्टिल टु कम, अनि नेपालमा नेपालमा जाने अझै बढी समय बस्ने मेरो आफ्नो प्यासन त स्कुलको बच्चाहरू नै हो, स्कुल एजुकेसनै हो, स्कुलमा गएर उनीहरूलाई इन्टरप्रेनरसिप त्यो माइन्डसेट इन्टरप्रेनरसिप इन्टरप्रेनर माइन्डसेटलाई नै इन्स्टिल गर्ने क्या एकदम चाइल्डहुडमै अब सानो उमेरमै। म चाहिँ आफैले 10 रुपियाँ अब हजुरलाई सञ्जीवीलाई थाहा छन् यिनीहरूले यहाँ एयर सेल भनेर बच्चाहरूले अथवा चाहिँ लेमोनेड बेच्छन् नि स्ट्रिटमा, द्याट इज द कन्सेप्ट द्याट हाउ डु यु अर्न मनी $1 अन युर ओन भन्ने खालको कन्सेप्टहरू दिने भन्ने कुरा त छ। तर अहिले सोच्दाखेरि सञ्जीवजी म एकदम प्राउडली भन्छु मैले जे गर्दैछु हरेक घन्टा मैले मेरो आफ्नो ग्रोथको लागि गरेको छु र त्यो मैले जे ग्रो गरेको छु त्यसको लागि केही कुराहरू म देशको लागि पनि दिँदैछु र म सायद नेपाल भएको भन्दा पनि भएको भए पनि योभन्दा बढी केही गर्दैनथेँ जस्तो लागिराखेको हुनाले आई थिङ्क द्याट डिसिजन वाज एब्सोल्युटली राइट। किनभने म हजुरलाई भनिहाल्छु स्ट्यानफोर्डमा काम गर्दाखेरि इट वाज जस्ट लाइक ड्रिम कम ट्रु, नोबल लौरेटहरूसँग बसेर एउटै प्रोजेक्टमा एउटै कोठामा बसेर काम गर्ने भनेको कुरा मेरो लागि त त्यो त धेरै ठुलो कुरा हो, त्यसबाट मैले जति सोक इन गरेको छु नि त्यो भन्नाले हाउ डु दे वर्क वाट इज देयर माइन्डसेट हाउ डु दे फङ्सन भन्ने कुरा मैले देख्नु पाउनु फर्स्ट ह्यान्ड देख्न पाउनु भनेको मेरो लागि त ठुलो अर्निङ हो धेरै ठुलो लर्निङ हो त्यसलाई मैले लिएको छु र सो फार सो गुड। तर अब भविष्यको कुरा त हामीले धेरै थाहा हुँदैन तर पनि आई थिङ्क इट वाज अ राइट डिसिजन सञ्जीवजी।
Very interesting. Thank you, Taraji. It is really nice talking with you, having you here and hear all your works and all the activities you do. Is there anything that I should have asked but I didn't?
Aina, ekdamai thank you, Sanjeev ji. Kurakani garyau, khushi lagyo ra yo kram hajurle jari rakhnu hola. Ma aafu bhitra pani maile aghi alikati hajurlai touch on gare. Hamisanga kurakani garne forum haru chainan. र त्यो कुराहरू पुगिराखेको छैन, बाहिर पुगेको त छ, कस्तो कुरा पुगेको छ भने समथिङ द्याट इज नन सेन्सिकल गेट्स भाइरल, समथिङ द्याट हेज नथिङ टु गिभ यु पोजिटिभ भाइब द्याट दोज टाइप अफ थिङ्स गेट भाइरल। हजुरको यो काम हजुरले जारी राख्नु होला एकदमै एप्रिसिएट गर्छु र हामी फेरि पनि सम्पर्कमै बसौँ। हजुरको म नेपालै फर्किन्छु भन्नुभएको छ हजुरको त्यो अभियान एकदमै सफल होस्, हजुरलाई धेरै शुभकामना।
थ्याङ्क यू ताराजी।